أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والأنعام خلقها لكم فيها دفء ومنافع ومنها تأكلون ولكم فيها جمال حين تريحون وحين تسرحون وتحمل أثقالكم إلى بلد لم تكونوا بالغيه إلا بشق الأنفس إن ربكم لرؤوف رحيم. والأنعام خلقها, اور جانوروں کو اللہ نے پیدا کیا, جانوروں کو اللہ نے پیدا کیا, لَكُمْ فِيهَا دِفْءٌ, اور ان کی کھالوں کو تمہارے لیے گرمی کا سامان بنایا, وَمَنَافِعٌ, اور اس میں اور بہت سارے فوائد ہیں, اس میں اور بہت سارے فائدے ہیں, کئی طرح کے فائدے ہیں. وَمِنْهَا تَأْكُلُونَ, اور ان کے گوشت اور چربی کو تم کھاتے ہو. وَلَكُمْ فِيهَا جَمَالٌ, وَلَكُمْ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ وَحِينَ تَسْرَحُونَ, اور تم کو ان سے زینت ملتی ہے, رونق ہوتی ہے جب شام کو جانوروں کو چرا کر کے واپس لاتے ہو, اور جب صبح کو چرانے کے لیے لے جاتے ہو. وَتَحْمِلُ أَثْقَالَكُمْ, اور یہ جانور تمہارے بوجھ ایک جگہ سے, ایک شہر سے دوسرے شہر تک اٹھا کر لے جاتے ہیں. لَمْ تَكُونُ بَالِغِيهِ إِلَّا بِشِقِّ الْأَنفُسِ, اللہ کہہ رہے ہیں اگر جانور نہ ہوتے تو تمہارے لیے سامان کو پہنچانے میں تکلیف ہوتی, بے شک تمہارا رب تمہارے ساتھ بڑی شفقت والا ہے, مہربان ہے. آیت نمبر 5, 6, اور 7 آپ کے سامنے پڑھی, پارہ 14 سورۃ النحل. اللہ تبارک و تعالی عقلی دلائل کو بیان فرماتے ہیں جو سمجھنے کے لیے بڑے آسان ہیں, کوئی مشکل نہیں ہے. اللہ بار بار آیتوں کو بیان کر کے اس کی طرف اشارہ کر رہا ہے اور کہہ رہا ہے دیکھو, اللہ کو ایک ماننے کے لیے یہ بھی دیکھو, یہ بھی دیکھو, تاکہ تم اللہ کو ایک مانو. ہر قسم کے, ہر قسم کے دلائل اللہ نے ہمارے سامنے رکھ دیے ہیں, اب کون سا عذر چلے گا, اب کون سا عذر, کوئی عذر نہیں. اللہ اس کو بیان فرما رہے ہیں. یہاں دوسری دلیل, والانعام خلقها, جانوروں کو پیدا کیا. اس کا ذکر سورۃ الانعام میں گزر چکا. ثمانیت ازواج من الضأن اثنین ومن المعز اثنین قل آذکرین حرم ام الانثیین. یہ آٹھ جوڑے ہیں, میل اینڈ فیمیل, نر اور مادہ. اللہ پاک نے, اللہ تعالیٰ کریٹڈ, جو حلال انسان کے کھانے کے لیے ہیں. یہ انسان کے قریب رہتے ہیں, انسان سے مانوس رہتے ہیں. دیز اینیملز آلویز اسٹے کلوز ٹو دا ہیومنس. اللہ تعالیٰ کریٹڈ دیز اینیملز فور دا انسان. ثمانیت ازواج, یہ جوڑے ہیں, یہ جانور, نر اور مادہ, میل اینڈ فیمیل. اس میں سے نمبر ون کیمل, میل بھی اور فیمیل دو ہو گئے. نمبر دو گائے اور بیل, اس میں بھی نر اور مادہ ہے. اور نمبر تین پر بھیڑ, جس کو شیپ کہتے ہیں, اس میں بھی نر اور مادہ ہے. اور نمبر چار پر گوٹس, بکریاں جس کو کہتے ہیں, اس میں بھی نر اور مادہ ہے. اللہ تعالیٰ ایکسپلیننگ دیس ایٹ ٹائپس آف اینیملز دا قرآن. ثمانیت ازواج من الضأن اثنین ومن المعز اثنین. یہ جانور طاقت میں انسان سے زیادہ ہے. دیز اینیملز آر مور اسٹرونگر دین ہیومنز, لیکن اللہ نے ان کو انسان کے تابع کر دیا. اتنا تابع کہ چھوٹا سا پانچ سال کا بچہ بھی اگر اونٹ کی نکیل پکڑ کر چلنے لگے تو اونٹ اس کے پیچھے پیچھے چلے گا. یہ انسان کی خدمت کے لیے. اللہ تعالیٰ فرماتے ہیں والانعام خلقها, یہ اللہ نے پیدا کیے انسان کے گوشت کھانے کے لیے. لکم فیہا دفء, کیا کیا اس میں ہے؟ نمبر ایک, اس میں تمہارے لیے گرمی کا سامان ہے, اونٹ, بھیڑ, بکری, گائے, اس کا جو چمڑا ہے یا اس کے جو بال ہے اس سے گرم لباس بنایا جاتا ہے, کوٹ, بلینکٹ, سویٹر, اور کھال کی پوستین, کھال سے موزے, لیدر ساکس جس کو کہتے ہیں, صدری جس کو کہتے ہیں, ویسے کارپٹ جیسا, بہت ساری چیزیں یہ ان کے بالوں سے بنائی جاتی ہے تاکہ گرمی حاصل کرے. اللہ اسی کی طرف اشارہ کرے لکم فیہا دفء. اب میرے اور آپ کے سمجھنے کے لیے کتنا آسان ہے, ہمیں تو سمجھ میں آ جاتا ہے. اس لیے کہ کون نہیں ہے جنہوں نے لیڈر ساکس نہ دیکھے ہو, کون نہیں ہے جنہوں نے بلینکٹ نہ دیکھی ہو, کون نہیں ہے جنہوں نے گرم لباس, سویٹر یا کوٹ وغیرہ نہ دیکھے ہو. اللہ اسی کی طرف اشارہ کرے لکم فیہا دفء, ان جانوروں کو میں نے پیدا کیا اور اس کے اون سے, اس کے بالوں سے تمہارے لیے گرم لباس بنایا جاتا ہے. یہ آیت دلالت کر رہی ہے کہ اون کا لباس, وول کلوتھس, از پرمیسیبل ٹو ویئر. ऊन का लिबास पहनना जायज है। ऊन का लिबास पहनना जायज है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने और उनसे पहले हजरत मूसा अलैहिस्सलाम ने भी ऊन का लिबास, ये वुल का जो कपड़ा है, ये पहना था। बुखारी शरीफ में हदीस है, मुस्लिम शरीफ में हदीस है, हजरत मुगैरा इब्ने शौबा रजी अल्लाह ताला अनु बयान फरमाते हैं कि एक वक्त रात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मुझे साथ में ले गए और फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बहुत दूर चले गए, सवारी से उतरे और एक तरफ दूर रात के अंधेरे में रात का कुछ हिस्सा गुजर गया, रात का कुछ हिस्सा गुजर गया, आप सल्लल्लाहु अलैहि वसल्लम जिन्नातों को नसीहत करने के लिए तशरीफ ले गए थे। जब वापस तशरीफ लाए तो मेरे पास बर्तन के अंदर में पानी था, आपने चेहरा धोया और फिर हाथ धोने के लिए तैयारी की तो हदीस में आपने ऊन का जब्बा पहना हुआ था, हाथ का निकालना मुश्किल था धोने के लिए, यानी उसको एल्बो तक ऊपर चढ़ाना मुश्किल था, तो आपने उस ऊन के जुब्बे से आपने हाथ को बाहर निकाला और बाहर निकाल करके आपने हाथों को धोए, चूंकि क्लाई से हाथ को निकालना मुश्किल था। इस रिवायत से बुखारी की मालूम होता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम आल्सो वाज वेयरिंग द क्लोथ्स व्हिच इज मेड विथ वूल। अल्लाह कह रहे हैं तुम्हारे लिए इन जानवरों में हमने ऊन रखा है, वह मुनाफा, और फरमाया दूसरे बेशुमार फायदे हैं, दे आर मैनी मोर बेनिफिट, बहुत सारे। उसकी चर्बियां और उसकी हड्डियां, अंदर की बहुत सारी चीजें भी इस्तेमाल की जाती है, वमिनहा ताकुलून, और ये छह किस्म के खानवर, ये छह किस्म के जो जानवर है इसका गोश्त खाया जाता है। किसी जानवर पर मुनाफे में देखो, दूध पीते हैं, किसी जानवर पर सवारी करते हैं, किसी से हल चलाते हैं और किसी से पानी खींचते हैं, बहुत सारे फवाइद हैं। उसके ऊन से खेमे बनाए जाते हैं, मुख्तलिफ किस्म के लिबास तैयार किए जाते हैं। अल्लाह अकबर। शरीयत में इन जानवरों का गोश्त हलाल है। इन जानवर जो है ऊंट, गाय, भेड़ और बकरियां, जिसके गोश्त खाने में किसी किस्म का जिस्मानी और रूहानी नुकसान और तकलीफ नहीं है, देयर इज नो हार्म एट ऑल टू ईटिंग द मीट ऑफ दीज टाइप ऑफ एनिमल्स, अल्लाह ने कहा वमिनहा ताकुलून, साफ साफ कह दिया तुम उसके गोश्त को खाते हो। अब लोग डेफ एनिमल खावे, पोक खिंजीर को खा, बिल्ली को खाएं, उन जानवर को खाएं جو غیر اللہ کے لیے ذبح کیا گیا وہ جس لوٹ ہے بسائڈ اللہ اینڈ کٹ سنیک پیپل ایٹنگ سنیکس ماؤس واٹ اے بیڈ تھنگس سو مینی تھنگس ایسے جانور جس کے پنجے ہوتے ہیں ان کو تو حرام کیا ہے. اب ظاہری بات ہے کہ اگر کوئی آدمی خنزیر کھائے گا, مردار کھائے گا, بلی کھائے گا, غیر اللہ پر ذبح کیا ہوا جانور کھائے گا جس پر اللہ کا نام نہ لیا ہو, یا ایسے درندے پھار کھانے والے سانپ فروگ ماؤس, اس میں کیا ہوگا؟ روحانی بھی نقصان ہے اور جسمانی بھی نقصان ہے, کوئی شک نہیں, بے شمار نقصانات ہیں اس میں. اللہ حفاظت فرمائے اس قسم کے جانور کھاتے ہوئے لوگ ہچکچاتے بھی نہیں. شاہ ولی اللہ صاحب رحمۃ اللہ علیہ نے لکھا ہے کہ انسان پاکیزہ اور اخلاق, انسان کی پاکیزگی پر, اس کے اخلاق پر فوڈ اور غذا کا ایفیکٹ ضرور ہوتا ہے. جس قسم کا جانور کھایا جاوے انسان پر اسی قسم کے اخلاق پیدا ہوں گے. یہ 8 قسم کے جانور قرآن کریم میں 8 ازواج, ان کا گوشت, ان کا مزاج انسان کے مطابق ہے. اسی لیے اللہ پاک نے اونٹوں کو, گایوں کو, بھیڑ اور بکریوں کا وجود اور پیدائش کا بھی وسیع انتظام کیا ہے. اللہ تعالیٰ کریٹڈ دیز ٹائپ آف اینیملس مور دین ادر اینیملس. ہر روز لاکھوں جانور دنیا میں ذبح ہو کر کھائے جاتے ہیں, استعمال کیے جاتے ہیں, اس کے باوجود دیکھو اللہ تعالیٰ دنیا میں کتنے بھیڑ بکریاں اور کتنی گائے اور کتنے ہی اس قسم کے جانور کو اللہ پیدا کرتا ہے. ہمارے حضرت مولانا رشید احمد گنگوئی صاحب رحمۃ اللہ علیہ کے پاس ایک آدمی آیا اور آنے کے بعد کہا, حضرت بہت عجیب سوال, کسی ہندو نے مجھے سوال کیا کہ اللہ مسلمان ہے یا نہیں, اس کی دلیل کیا ہے؟ ہندو نے سوال کیا ایک مسلمان سے, بیچارہ جاہل تھا, اس کو کیا پتا اللہ مسلمان ہے یا نہیں. وہ حضرت مولانا رشید احمد گنگوئی رحمت اللہ علیہ کے پاس آیا اور آنے کے بعد کہا, حضرت فلاں ہندو نے مجھے عجیب سوال کیا, میں کیا جواب دوں کہ اللہ مسلمان ہے یا نہیں؟ اللہ اکبر. حضرت نے کہا, جاؤ اس کو میرے پاس لے آؤ, میں جواب دیتا ہوں. اس نے کہا, میں مسلمان بنتا ہوں لیکن پہلے یہ بتاؤ کہ اللہ مسلمان ہے یا نہیں, جواب کیا ہے؟ تو حضرت نے فرمایا, ہاں اللہ مسلمان ہے, دلیل کیا ہے؟ کہ اللہ پاک نے گائے کا ذکر قرآن میں کیا ہے اور گائے مسلمان ہی کھاتا ہے. معلوم ہوتا ہے اللہ نے قرآن میں گائے کا ذکر کیا ہے, اس لیے اللہ مسلمان ہے. سورۃ البقرہ اللہ تعالیٰ مینشن دا فرسٹ پارا, سبحان اللہ. تو اللہ تعالیٰ نے ان 8 جانوروں میں اونٹ, گائے اور بھیڑ اور بکریوں کا ذکر کیا. 8 ازواج من الضان اثنین ومن الماعز اثنین,
इन जानवरों के दो बड़े बड़े बेनिफिट्स अल्लाह ताला एक्सप्लेन कर रहे हैं। एक तो यह है डिफ उन, डिफ के माना गर्मी का सामान, वुल के कपड़े, वुल का वेस्ट, उसकी पेंट और उसके ठंडी से बचने के बहुत सारे सामान बनाए जाते हैं। और इन जानवरों का गोश्त भी खाया जाता है, फिर जानवरों का दूध। इंसान बचपन से लेकर बुढ़ापे तक पीता है, मरते दम तक कौन दूध नहीं पीता। दूध ही बंद हो जाए सारी शॉप में तो भी क्या होगा। बचपन से शुरू करता है, आखिरी उम्र तक दूध पीता है, फिर उसी जानवरों का दूध से बनाया हुआ योगर्ट, दही और बटर और घी। देयर आर मेनी मोर मनाफा, अल्लाह ताला सेज द प्लूरल, नॉट वन बेनिफिट, मेनी मेनी बेनिफिट्स। सुभान अल्लाह। एक ऐसी चीज जो खाने के काम में भी आवे और पीने के, और वो दूध है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत को सिखाया है, जब भी अल्लाह की कोई नेमत इस्तेमाल करो तो तुम अल्लाह का शुक्र अदा करो और दुआ करो, ए अल्लाह इससे बेहतर अता फरमा, इससे बेहतर अता फरमा। मगर जब दूध जैसी नेमत इस्तेमाल करो तो दुआ करो, अल्लाहुम बारिक लना पी ही वजिदना मिन, अल्लाह इसमें बरकत भी दे और ज्यादा दे, मजीर इजाफा फरमा। दूध पीने की दुआ अल्लाह के हबीब ने हमें सिखाई है। फिर जानवर की चर्बी, हड्डियां, बोन्स, इंसानी फायदे की मुख्तलिफ, इंसान बहुत सारी चीजों से फायदा उठाता है जानवरों के। ये हैं मुनाफे। अल्लाह ताला ने एक जुमला कहा, एक आयत, गोया सारे जानवर जितने भी, जिसका गोश्त, जिसकी चमड़ियां और जिसके बाल और गोश्त, हड्डियां, सुभान अल्लाह, और चर्बियों से क्या क्या चीजें बनाई जाती है दुनिया में, फैट इस्तेमाल किया जाता है। अल्लाह ताला उन्हीं जानवरों के लिए कहते हैं, जब किसान के पास बहुत सारे जानवर हो, एक किसान सुबह में 200 बकरियां लेकर चढ़ाने के लिए जाता हो, इसी तरह 200 गाय लेकर चराने के लिए जाता हो, एक फार्मर 200 कैमल लेकर, 50 कैमल लेकर कतार में उसको जंगल में ग्रेजिंग के लिए चराने के लिए जाता हो, तो कितना खुश नुमा मंजर, कितना इंसान फार्मर खुश होता है कि अल्लाह ने मुझे कितनी बड़ी नेमत दी। अल्लाह उसी की तरफ इशारा कर रहे हैं, वलकुम फीहा जमाल, तुम्हारे लिए उन जानवरों में भी जमाल है। यह वर्ड हदीस में भी आता है, इन्नल्लाहा जमीलुन युहिब्बुल जमाल, अल्लाह ताला खूबसूरत है और खूबसूरती को पसंद करता है। हुस्न की इंतहा, द एंड ऑफ द ब्यूटी इज कॉल्ड इन अरबिक जमाल। और जमाल की दो किस्में हैं, एक वो है जो इंसान की जात में हो, बदन में और उसके अफआल में। कभी बदन में खूबसूरती है और कभी अफआल, वो इतने बेहतरीन काम करता है कि खूबसूरत नजर आता है, बेहतरीन डिजाइन बनाई, बेहतरीन मकान बनाए, बेहतरीन गाड़ी बनाई, बेहतरीन चीजें बनाई। कभी बदन में, कभी उसके अफआल में, काम में खूबसूरती नजर आती है। اور دوسری وہ خوبصورتی ہے جو اس کی ذات کے علاوہ دوسروں تک فائدہ پہنچانے والی, جن کو وہ دوسروں تک پہنچائے. اور یہی اللہ میں ہے. اللہ جمیل یحب الجمال, اللہ خود جمیل ہے اور دوسرے تک خیر اور خوبی کو پہنچاتا ہے. اللہ چاہتا ہے خیر کی چیزیں دوسروں میں, خوبیاں پیدا کرنے والا, اچھے اخلاق اور خوبصورتی اور بیوٹی پیدا کرنے والا اللہ جمیل ہے, خود جمیل اور دوسرے تک خوبصورتی پہنچانے والا. اور اللہ تعالی ایسے لوگوں کو پسند کرتا ہے جو لوگوں سے زیادہ محبت کرتا ہے, دوسرے لوگوں تک نیکیاں پہنچاتا ہے کہ میں جس طرح نمازی دوسرا بھی بن جائے, میں جس طرح روزہ دوسرا بھی روزہ رکھے اس کی فکر, میں جس طریقے سے صحیح راستے پر ہوں دوسرا بھی صحیح راستے پر. اللہ ایسے لوگوں سے بہت ہی زیادہ محبت کرتا ہے جو خود بھی صحیح راستے پر دوسرے کو بھی, خود بھی اخلاق پر دوسرے کو بھی اخلاق والا راستہ سکھاتا ہے. اللہ انہیں بہت پسند کرتا ہے. اللہ اکبر. اللہ کہہ رہے ہیں وَلَكُمْ فِيهَا جمال, اور اس میں تمہارے لیے جانوروں میں خوبصورتی ہے. کب ہے؟ فرمایا تُرِحُون, جب تم شام کو, ایوننگ, فارمر جب جانوروں کو گریزنگ کر کے اپنے گھر پر لاتا ہے اس وقت خوشی ہے. وَحِينَ تَسْرَحُونَ, اور جس وقت صبح میں جانوروں کو لے کر جاتا ہے. ایک بہت بڑا سوال ذہن میں ہوتا ہے, نارملی صبح پہلے شام بعد میں, کہ جانور تو صبح میں چلتے ہیں پھر شام کو واپس آتے ہیں, تو پہلے جانے کا ذکر کرنا چاہیے پھر آنے کا ذکر کرنا چاہیے. اللہ could mention first when the animal goes to the jungle, then when they come evening, تو اس کا شام میں ذکر ہوتا ہے. یہ کیا بات ہوئی؟ اللہ پاک نے یہاں شام جب جانور گراس کھا کر واپس آتے ہیں تو اس کو پہلے بیان کیا, اور صبح جب جاتے ہیں تو اس کو بعد میں بیان کیا. ہین تریحون وہین تسرحون. امام رازی اس کا جواب دیتے ہیں کہ اللہ نے ترتیب کو کیوں بدلی ہے. ایک جواب دیا انہوں نے, ظاہری اعتبار کو دیکھ کر حضرت نے جواب دیا, ورنہ اللہ کی حکمت کو کون جانتا ہے. حضرت نے جواب دیا امام رازی نے کہ جو زیادہ خوبصورت ہے اس کو پہلے بیان کیا, وہ کیسے؟ جس وقت جانور گھر سے چرنے کے لیے نکلتے ہیں, جس وقت جانور گھر سے چرنے کے لیے نکلتے ہیں اور جنگل میں کھیت کی طرف جاتے ہیں, تو صبح صبح جانور پوری رات بیٹھے ہوئے ہوتے ہیں, ان کے بدن پر پیشاب, گوبر لگا ہوا اور گندگی میں لٹھڑے ہوئے ہیں, گندے نظر آتے ہیں, اتنے خوبصورت ہیں, اور بھوک سے پیٹ بھی ایمٹی نظر آتا ہے, جس کی وجہ سے زیادہ خوبصورت نظر نہیں آتا. جب جنگل سے واپس آتے ہیں شام کو تو گرمی کی وجہ سے, گھومنے کی وجہ سے وہ پیشاب بھی سوکھ جاتا ہے, وہ گندگی بھی ان کے بدن سے نکل جاتی ہے, اور دن بھر گھومنے کی وجہ سے, پھرنے کی وجہ سے زیادک گراس کھا کر پیٹ موٹے ہو گئے تو خوشنما نظر آتے ہیں، اس لیے پہلے جانے کو ذکر نہیں کیا، آنے کو ذکر کیا، اس کے بعد جانے کو ذکر کیا۔ اور ویسے بھی فارمر کو خوشی ہونی چاہیے، کس کو خوشی نہیں ہوتی کہ صبح جب جانور لے کر جاتے ہیں، 500 200 300 گائے، 10 50 بھینسے اور بیل لے کر یہ جا رہا ہے، کتنی خوشی ہے کہ اللہ نے کتنا مال مجھے دیا ہے، خوشی ہوتی ہے، بشرطے کہ تکبر نہ ہو۔ اللہ کا شکر ادا کرنا چاہیے، ناشکری نہیں کرنی چاہیے، اور پھر جانوروں کے حقوق بھی ادا کرنے چاہیے۔ اور جانوروں کے حقوق، ان کو کھلانے پلانے کے علاوہ اب جانوروں کی زکات بھی سال پورا ہو جائیں تو نکالنی چاہیے، سال میں ایک دفعہ جانور دودھ دیں تو پھر آس پڑوس غریبوں کی مدد کرنی چاہیے۔ اسی طرح کسی کے پاس گھوڑا ہو، اور اسی طرح آج کل کے حساب سے اس زمانے میں گھوڑے کی سواری ہوتی تھی، آج کل گاڑیاں ہیں، تو آس پڑوس والوں کو، عزیز اور رشتہ داروں کو اگر سواری کی ضرورت پڑے تو پھر ان کی مدد کرنی چاہیے، کبھی کھلانے سے، دودھ کے ذریعے، کبھی تو کیا کہہ رہے ہیں، سواری کے ذریعے مدد کرنی چاہیے غریبوں کی، پڑوسیوں کی، رشتہ داروں کی، عزیز و اقارب کی، جس قسم کی بھی سواری ہو، موٹر سائیکل ہو، سکوٹر ہو، یا سائیکل ہو، یا گاڑیاں ہو، یا ٹرک ہو، جو بھی ہو، حاجت مند کے لیے دینا چاہیے۔ اللہ نے اس کو بیان فرمایا، آگے فرمایا، وَتَحْمِلُوا أَثْقَالَكُمْ إِلَى بَلَدٍ لَمْ تَكُونُوا بَالِغِيهِ إِلَّا بِشِقِّ الْأَنفُسِ، یہ جانور تمہارے مدد کرتے ہیں۔ دیکھو اونٹوں کو دیکھو کتنی مدد کرتے ہیں عربستان میں، یہ بیل کو دیکھو کتنی مدد کرتے ہیں، یو پی میں جا کر دیکھو بھینسا، بفلو جس کو کہتے ہیں، یہ کھیتی میں ہل جوتنے میں اس کو لگاتے ہیں، سامان کھینچنے میں لگاتے ہیں، گائی کتنی کام آتی ہے دودھ کے لیے، یہ اللہ نے احسان فرمایا، سامان ایک جگہ سے اٹھا کر دوسری جگہ لے جانا۔ یہاں تو پتہ نہیں، ہندوستان، پاکستان وغیرہ میں دیکھو بیل گارا، اسی طریقے سے یہ اللہ نے احسان کیا۔ چلو اس زمانے کے حساب سے، اس زمانے میں اللہ نے انسان کو ٹرکیں دی ہے سامان اٹھانے کے لیے، بہت ساری چیزیں ہیں، ایک شہر سے دوسرے شہر سامان پہنچاتے ہیں، کتنا کارگوز ہوتا ہے، ایک ملک سے دوسرے ملک میں آتا ہے سامان کھانے پینے کا، اور بہت ساری چیزیں۔ وَتَحْمِلُوا أَثْقَالَكُمْ إِلَى بَلَدٍ، اس زمانے میں جانور، اس زمانے میں اللہ نے گاڑیاں دی ہے، پلین دیا، ٹرینیں دی ہے، کشتیاں دی ہے، بھر بھر کر سامان یہاں سے وہاں، اگر یہ نہ ہوتا تو انسان کے لیے کتنا مشکل ہوتا۔ بوجھ اٹھانے کے لیے کام آتا ہے، چمڑے کے لیے، گائے بکریاں دودھ کے لیے استعمال کیا جاتا۔ مسلم شریف کی حدیث ہے، ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ جو جانور جس کام کے لیے استعمال کی، جس کام کے لیے بنایا گیا ہے، اسی کام کے لیے استعمال کرنا چاہیے۔ مسلم شریف میں ہے، ایک شخص نے گائے کے اوپر سامان رکھا، گائے کے اوپر، مسلم شریف کی صحیح حدیث ہے، گائے کے اوپر سامان لاد کر جا رہا ہے جنگل میں، اب گائے نے چلتے چلتے اس مالک کی طرف منہ کیا، ٹرن فیس ٹوڈز مالک، اور کہا میں سامان اٹھانے کے لیے پیدا نہیں کی گئی ہوں، میں سامان کو اٹھانے کے لیے پیدا نہیں کی گئی ہوں، मेटो हल चलाने के लिए, दूध देने के लिए वगैरह के लिए पैदा की गई। लोगों ने सुना, सुभान अल्लाह। मालिक ने कहा ताज्जुब में और खौफ करते हुए, डर जाता रहा, गाय भी कभी बोलती है। द काउ वॉज टॉकिंग टू द मैन, आदमी की लैंग्वेज में द काउ इज टॉकिंग टू द सहाबी, और गाय की बात सुनकर वो आदमी मालिक के गाय ताज्जुब में और खौफ से सोचने लगा, गाय भी बात करती है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब ये वाकिया अल्लाह के हबीब को बताया, फरमाया हां, मेरा नबी सल्लल्लाहु अलैहि वसल्लम का यकीन है और तुमको यकीन नहीं आता तो जाकर पूछो, अबू बकर और उमर का भी उस पर यकीन है। ये मुस्लिम शरीफ की हदीस है। हालांकि अबू बकर और उमर तो वहां नहीं थे, मौजूद नहीं थे, लेकिन अल्लाह के हबीब कह रहे हैं कि जो बात मैं बयान करूं और मैंने की है उस पर मुझे यकीन है, और मेरे अबू बकर और उमर को भी इतना ही मेरी बात पर यकीन है। इस हदीस से मालूम होता है जानवरों के साथ नरमी का मामला करना चाहिए, उनके खाने पीने, सर्दी और गर्मी का ख्याल रखना चाहिए। मुस्लिम शरीफ की एक और हदीस है, हजरत अबू हुरैरा रजी अल्लाह तआला ने बयान करते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तुम फसलों में, यानी जब फसलें तैयार हो जाती है, ग्रीन ग्रीन नजर आता है, जब तुम सफर करो तो ऊंटों को भी जमीन की पैदावार से कुछ खिलाओ। उससे ज्यादा काम तो लेते हो लेकिन खाना नहीं देते हो, उसको खिलाओ, जमीन की पैदावार का हिस्सा खिलाओ। और जब तुम काट के ड्राउट के जमाने में ऊंटों पर सफर करो तो जल्दी जल्दी सफर करो, ताकि रात के आखिरी हिस्से में तुम जंगल में न ठहरो, वहां पर रास्ते में कियाम न करो, क्योंकि रात में कीड़े मकोड़े सांप बिच्छू निकलते हैं, जानवर को तकलीफ होगी, तुमको भी तकलीफ होगी। अल्लाह के हबीब ने इस रिवायत को बयान किया, मुस्लिम शरीफ की हदीस है। इमाम कुर्तुबी ने लिखा है कि हजरत उमर रजी अल्लाह तआला ने एक मर्तबा ऊंट के मालिक को मारा, ऊंट के मालिक जो था ना ऊंट का, मारा उसको, जिसने ऊंट पर उसकी ताकत से ज्यादा सामान रखा था। तो जानवरों के साथ भी नरमी और अच्छा सुलूक करने का हुक्म दिया है, तो फिर गुलाम और काम करने वाले नौकरों के साथ कितनी नरमी का मामला करना चाहिए। खुसूसन अल्लाह के हबीब ने फरमाया, रमजान में अपने काम वालों पर नरमी का मामला करो, ज्यादा बोझ न डाल। अल्लाह के हबीब ने तो फरमाया कि अपने काम वालों के साथ तुम हाथ बटाओ, उनको अपने साथ बैठ के खिलाओ, और उनके अगर बोझ ज्यादा है तो तुम भी उनका हेल्प करो, सपोर्ट करो। जो जानवर तुम्हारी खिदमत करे पूरी जिंदगी और फिर तुम उसकी देखभाल नहीं करो। याला बिन मुर्रा साबी है, फरमाते हैं, मैं अपने वालिद से नकल करते थे, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने, मैंने, मेरे वालिद ने नबी सल्लल्लाहु अलैहि वसल्लम से, मुर्रा ने, तीन ऐसी चीजें देखी है जिसको मुर्रा से पहले किसी ने नहीं देखी, मुर्रा रजी अल्लाह तआला से पहले किसी ने नहीं देखी। कौन सी? काम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ था, मक्का के रास्ते में था, एक औरत और उसकी गोद में उसका छोटा सा बच्चा था, वहां से गुजरे हम, और वो बच्चा पागल था, जुनून की कैफियत थी, या तो शैतान की वजह से या बीमारी की वजह से, ऐसा जुनून था कि वो बच्चा तड़पता था पागलों की तरह, ऐसा मैंने कभी नहीं देखा, साहबी कह रहे हैं। उस औरत ने कहा, या रसूल अल्लाह, आप मेरे बेटे को हालत देख रहे हो? फरमाया, हां मैं देख रहा हूं। फरमाया, दुआ कर दीजिए। अल्लाह के हबीब ने दुआ की, उसकी दुआ से दुआ करके चले गए। फिर ऊंट के पास से गुजरे, आगे साहबी कह रहे हैं दूसरा वाक्य, ऊंट के पास से, तो वो ऊंट गर्दन लंबी करके अल्लाह के हबीब के सामने बरबराना लगा। द कैमल वॉज टॉकिंग इन हिज लैंग्वेज इन फ्रंट ऑफ नबी सल्लल्लाहु अलैहि वसल्लम। अल्लाह के हबीब ने कहा इसका मालिक किधर है, मालिक को बुलाया, फरमाया ये ऊंट कह रहा है कि पूरी जिंदगी ऊंट से तुमने काम लिया, ये मुझे कह रहा है ऊंट, अब जब बूढ़ा हो गया काम नहीं कर सकता तो तुम क्या करना चाहते हो, इसको ज़बह करना चाहते हो, इसको ज़बह करना चाहते हो। अल्लाहु अकबर। फिर आगे चले साहबी फरमाते हैं मुर्रा रजी अल्लाह तआला अन्हु, ये तीसरा वाकिया, दो तो मैंने बयान किए, तीसरा वाकिया फरमा आगे चले अल्लाह के हबीब ने मुझे कहा मुर्रा जाओ एक दरख्त वहां है, एक दरख्त वहां है, दोनों दरख्तों को कहो जमा हो जाओ अल्लाह के नबी के लिए, दोनों दरख्त अंदर से निकले जर के साथ, दोनों दरख्त चलने लगे और एक साथ खड़े हो गए, वो एक दीवार की तरह खड़े हो गए। अल्लाह के हबीब ने अपनी हाजत पूरी फरमा ली, कजाए हाजत, और फिर मुझसे कहा इन दरख्तों को कहो अलग हो जाओ, अपनी जगह चले जाओ। वापस चलते हुए दोनों दरख्त उनकी जगह पर पहुंच गए। अल्लाह अकबर। साहबी फरमाते हैं वापसी में जब उस बच्चे को देखा बिल्कुल नॉर्मल हो गया, दूसरे बच्चों के साथ खेल रहा था, जुनून उसका खत्म हो गया। अल्लाह के हबीब ने फरमाया मुझसे मा मिन शयइन इल्ला यालम अन्नी रसूलुल्लाह इल्ला कफरतुल जिन वल इंस, के जिन्नात को भी मालूम है और इंसान को भी मालूम है कि मैं अल्लाह का रसूल हूं, दरख्तों को भी मालूम है मैं अल्लाह का रसूल हूं, ऊंट को भी मालूम है मैं अल्लाह का रसूल हूं, अन्य रसूलुल्लाह। इस रिवायत को इमाम इब्ने कसीर ने और इमाम हाकिम ने इसको नकल फरमाया। तो इस आयत में अल्लाह फरमाते हैं इन्नहु इन्न रब्बकुम लरऊफुर रहीम, सामान उठाना तुम्हारे लिए बहुत मुश्किल है लेकिन अल्लाह पाक ने जानवरों को और नमालुम शफकत और मेहरबानी की और खिदमत के लिए अल्लाह ने जानवरों को पैदा किया। अब हमारा फर्ज है कि अल्लाह की तौहीद को हम तस्लीम करें, उसके साथ किसी को भी शरीक न बनाए, सिर्फ अल्लाह की इबादत करें। और इमाम तिर्मिजी रहमतुल्लाह अलैह की बात, अल्लाह से हमेशा दुआ करें, आखिरी बात अल्लाह से हमेशा दुआ करें कि अल्लाह ईमान पर बाकी रखना, तौहीद पर बाकी रखना, और ला इलाहा इल्लल्लाह तौहीद पर मौत देना, ईमान पर बाकी रखना और ईमान पर मौत देना। हजरत मौलाना मसीहुल्लाह खान साहब ने तिर्मिजी की बात नकल फरमाई है कि तिर्मिजी कह रहे हैं मैंने अल्लाह को ख्वाब में देखा, आई हैव सीन अल्लाह तबारक व ताला इन माई ड्रीम, तो मैंने अल्लाह से पूछा, आई आस्क अल्लाह तबारक व ताला मुझे ऐसी चीज का इल्म अता फरमा दीजिए कि मैं ईमान पर बाकी रहूं, ए अल्लाह टीच मी समथिंग दैट आई कैन स्टे ऑन ईमान, कोई ऐसा इल्म दीजिए। हक ताला ने कहा फजर की सुन्नत और फजर के दरमियान में, फजर की सुन्नत और फजर के दरमियान में ये दुआ पढ़ा करो, ये दुआ पढ़ा करो, खातिमा बिल खैर लाजिमन होगा, ईमान पर मौत आएगी, ये दुआ है जो मौलाना मसीहुल्लाह खान साहब रहमतुल्लाह अलैह ने अपने खुतबात में बयान फरमाई है। या हय्युन या कय्यूम, या हय्युन या कय्यूम, या हय्युन या कय्यूम, या ज़ल जलाल वल इकराम, या ज़ल जलाल वल इकराम, अस्अलुका अन तुहयी कल्बी, अस्अलुका अन तुहयी कल्बी बिनूर मारिफतिक, अन तुहयी कल्बी बिनूर मारिफतिक दाइमन अबदा, या अल्लाह या अल्लाह या अल्लाह, या बदी अस्समावाती वल अर्द, या मुहयिल मौता।
یا حی یا قیوم یا ذا الجلال والاکرام، میں تجھ سے سوال کرتا ہوں کہ تیری معرفت کے نور سے میرے قلب کو ہمیشہ زندہ رکھنا. اے اللہ یا اللہ یا اللہ یا بدیع السماوات والارض یا محی الموتا، اے مردوں کو زندہ کرنے والے. یہ بہت اچھی دعا ہے فجر میں، فجر کی اذان اور نماز کے درمیان پڑھ لینی چاہیے. اللہ پاک ہمیں عمل کی توفیق عطا فرمائے. تو الحمدللہ آج 3 آیت کی تفسیر ہوئی، آیت نمبر 5, 6 and 7. انشاءاللہ آئندہ کل زندگی باقی رہی والخیلہ والبغالہ والحمیرہ سے انشاءاللہ ہم بیان کریں گے. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. اللہ کا ذکر کر لیتے ہیں، مختصر ذکر، اور اس کے بعد دعا کر لیتے ہیں. لا الہ الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم. لا الہ الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم. لا الہ الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم. لا الہ الا اللہ لا الہ الا اللہ لا الہ لا الہ الا اللہ 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 الا اللہ لا الہ 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 الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم محمد الرسول اللہ صلی اللہ علیہ وسلم محمد الرسول اللہ صلی اللہ علیہ وسلم الا اللہ 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 illallah, 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 la ilaha illallah, Muhammadur Rasulullah, sallallahu alayhi wa sallam, Muhammadur Rasulullah, sallallahu alayhi wa sallam, Allahu Allah, 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 La ilaha illallah Muhammadur Rasulullah sallallahu alaihi wasallam. بسم الله الرحمن الرحيم يا ربي لك الحمد كما ينبغي لجلال وجهك ولعظيم سلطانك يا ارحم الراحمين يا ارحم الراحمين يا بديع السماوات والارض يا بديع السماوات والارض يا ذا الجلال والاكرام يا ذا الجلال والاكرام يا حي يا قيوم يا حي يا قيوم اللهم ان تحيينا اللهم ان تحيي قلوبنا بنور معرفتك اللهم اللهم ان تحيي قلوبنا بنور معرفتك دائما ابدا ابدا يا الله يا الله يا الله يا ذا الجلال والاكرام يا محيي الموتى يا محيي الموتى يا بديع السماوات والارض يا خالق السماوات والارض يا حنان يا منان يا الله يا رحمن يا ديان يا سلطان يا قديم الاحسان اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم اللهم انك عفو تحب العفو فاعف عنا اللهم انك عفو كريم اللهم انك عفو كريم تحب العفو فاعف عنا اللهم انك عفو كريم تحب العفو فاعف عنا اے اللہ تو معاف کرنے والا ہے اے اللہ تو ہی معاف کرنے والا ہے اور تو معافی دینے کو پسند کرتا ہے اے اللہ تو پسند کرتا ہے معاف کرنے کو اے اللہ ہم سب کو معاف فرما دے اے اللہ ہم سب کو معاف کر دے اے اللہ ہم سب کو معاف کر دے یار ارحم الراحمین اے اللہ ایمان کو ہمارے سینے میں مرتے دم تک باقی رکھنا اور ایمان پر موت دینا اے اللہ توحید پر موت دینا شرک اور کفر سے ہماری حفاظت کر لے منافقت سے ہماری حفاظت کر لے اے اللہ ایمان دینے کے بعد کفر سے ہماری حفاظت فرما توحید دینے کے بعد الہ العالمین شرک سے حفاظت فرما ہدایت دینے کے بعد ضلالت اور گمراہی سے حفاظت فرما اعمال صالحہ کی توفیق دینے کے بعد اعمال سیئہ سے ہماری حفاظت فرما ہماری آل و اولاد کی حفاظت فرما ہمارے گناہ معاف فرما ہماری اہل و عیال کے گناہوں کو معاف فرما ماں باپ اور بھائی بہنوں کے گناہوں کو معاف فرما اقارب اور رشتہ داروں کے گناہوں کو معاف فرما اے اللہ متعلقین محسنین کی مغفرت فرما پوری امت کی مغفرت فرما پوری امت کی مغفرت فرما پوری امت کی مغفرت فرما اللہ ہمیں کثرت سے خوب قرآن کی تلاوت کا شوق نصیب فرما خوب اللہ تیرا ذکر کی توفیق نصیب فرما اے اللہ خوب دعائیں توبہ کی توفیق نصیب فرما اے اللہ خوب استغفار کی توفیق نصیب فرما اے اللہ خوب رونے والوں میں سے بنا ایسی آنکھیں عطا فرما ایسی آنکھیں عطا فرما اے اللہ جو اتنے آنسو بہائیں جس سے دل سیراب ہو جائے اے اللہ ایسی تیرے نبی نے دعا کی ہے ہم بھی دعا کرتے ہیں رونے والی آنکھیں نصیب فرما رونے والی آنکھیں نصیب فرما رونے والی آنکھیں نصیب فرما تیرا در نصیب فرما تیری امیدیں نصیب فرما
فرما، اکرم الاکرمین یا ارحم الراحمین، ہماری اولادوں کو آنکھوں کی ٹھنڈک بنا اے اللہ، قرآن ہمارے سینوں میں جمع دے، قرآن ہمارے سینوں میں جمع دے، قرآن سمجھنے سمجھانے کی توفیق نصیب فرما، الہ العالمین ہماری اولادوں کو آنکھوں کی ٹھنڈک بنا، اے اللہ ہماری اولادوں کو آنکھوں کی ٹھنڈک بنا، ہماری اولادوں کو قرۃ عین بنا، اللہ ماں باپ کی آنکھوں کے سامنے ڈنڈار بنا، اولادوں کو حافظ قرآن بنا، حافظ قرآن بنا، اللہ ہماری اولادوں کے سینوں میں قرآن جمع دے، قرآن ان کے لیے یاد کرنا یاد رکھنا ہم سب کے لیے آسان فرما، یا اللہ خادم دین بنا، اللہ خادم دین بنا، اللہ مومنین مومنات میں سے بنا، ہماری آل اولاد کو الہ العالمین مومنین مومنات میں سے بنا، ہم سب کو توبہ طائبین میں سے بنا، اے اللہ استغفار کرنے والوں میں سے بنا، تیرے صالح بندوں میں سے بنا، اے اللہ ہمارے لیے صالحیت کا فیصلہ فرما دے، اے اللہ صالحیت کا فیصلہ فرما دے، الہ العالمین یا اکرم الاکرمین دین کے داعی بنا، اے اللہ ہمیں ہدایت نصیب فرما، صراط مستقیم پر ہمیں کھڑا فرما، صراط مستقیم پر ہماری انگلی پکڑ کر پہنچا دے، اے اللہ تو پہنچا دے، اے اللہ تو پہنچا دے، یا اکرم الاکرمین ہمارے لیے خیر کے فیصلے فرما، خیر کے فیصلے فرما، شر سے ہماری حفاظت فرما، گناہوں سے ہماری حفاظت فرما، ظاہری باطنی گناہوں سے ہماری حفاظت فرما، یا اکرم الاکرمین ہماری آل اولاد کی حفاظت فرما، یا اکرم الاکرمین ہمارے بھائی بہنوں کی حفاظت فرما، اہل و عیال کی حفاظت فرما، اقارب اور رشتہ داروں کی حفاظت فرما، اے اللہ جو بیمار ہیں انہیں شفا عطا فرما، اے اللہ ہمارے بہت سارے لوگ گھروں پر بیٹھ کر ریسیور کے ذریعے سے پابندی سے تفسیر کو سنتے ہیں، ذکر کرتے ہیں، دعاؤں میں شریک ہوتے ہیں، اے اللہ سب کی مغفرت فرما، سب کی مغفرت فرما، سب کو عفو عافیت نصیب فرما، سب کے گھروں میں سکون عطا فرما، سب کی زندگیوں میں سکون عطا فرما، اے اللہ ہمارے گھروں میں حلال روزی نصیب فرما، حلال روزی نصیب فرما، یا اکرم الاکرمین سکون نصیب فرما، ہمارے گھروں میں آپس میں محبت مودت نصیب فرما، اے اللہ اولادوں کو ماں باپ کی آنکھوں کی ٹھنڈک بنا، اور ماں باپ کو اولاد کے حقوق ادا کرنے کی توفیق نصیب فرما، اے اللہ شوہر کو بیوی کے حقوق اور بیوی کو شوہر کے حقوق ادائیگی کی توفیق نصیب فرما، اے اللہ گناہوں سے ہماری حفاظت فرما، بیماروں کو شفا عطا فرما، مکسلر کے ذریعے سے، ویب سائٹ کے ذریعے سے لوگ دنیا میں سن رہے ہیں، اللہ سب کو عفو عافیت نصیب فرما، سب کی مغفرت فرما، سب کو سکون عطا فرما، اے اللہ سب کی دنیا اور قبر اور آخرت بنا دے، اے اللہ جنت الفردوس نصیب فرما، اے اللہ جہنم سے حفاظت فرما، اے اللہ آج بھی بری رات آ رہی ہے، الہ العالمین اکرم الاکرمین ان تاک راتوں میں سے 21ویں رات آ رہی ہے، ان راتوں میں جب کبھی لیلۃ القدر آئے، اے اللہ ہمیں عبادت کی توفیق بھی نصیب فرما، اور اے اللہ ان ہماری لیلۃ القدر ہمیں نصیب فرما، اور اس کی مغفرت ہمیں نصیب فرما، اس کی رحمت ہمیں نصیب فرما، اس کی برکات ہمیں نصیب فرما، ہماری آل اولاد کو نصیب فرما، ہمارے اقارب اور رشتہ داروں کو نصیب فرما، پوری امت کو اس کے برکات نصیب فرما، اللہ راتوں میں جاگنے والوں کی عبادتوں کو قبول فرما، اللہ اعتکاف میں لوگ بیٹھیں گے، اللہ سب کے اعتکاف کو قبول فرما، الہ العالمین جہاں جہاں لوگ ہاتھ اٹھائے دعا کر رہے ہیں، سب کی دعا و توباؤں کو قبول فرما، اے اللہ بیماروں کو شفا عطا فرما، مرحومین مرحومات کی مغفرت فرما، محسنین اور متعلقین اور محبت رکھنے والے تیرے قرآن اور علم کی وجہ سے کرتے ہیں، اللہ ان کی آل اولاد کو عالم دین بنا، حافظ قرآن بنا، اے اللہ یا ارحم الراحمین یا اکرم الاکرمین ہمارے ماں باپ کی مغفرت فرما، ہمارے اساتذہ اور شیوخ کی مغفرت فرما، جو مانگا عطا فرما، نہ مانگ سکے اپنے فضل و کرم سے نبی علیہ السلام کے صدقے عطا فرما، اللہم صلی وسلم دائما ابدا ابدا علی حبیبک خیر الخلق کلہم سبحان ربک رب العزت عما یصفون، سلام علی المرسلین، الحمدللہ رب العالمین.